रोमी 11:15 पढ्दैछौ, किनकि तिनीहरूको अफालिनु चाहिँ संसारको मेल हुनु ठहरियो। संसारको मेल, संसारलाई मिलापमा ल्याउन, मिलापको वचन हामीलाई सुन्पन्न भएको छ राजदूतहरूलाई, शान्तिको सुसमाचार, परमेश्वरसित मेल मिलाप गर्न सकिन्छ। एउटा पापी जो उहाँको शत्रु छ, तर अब ख्रिस्टमा चाहिँ ख्रिस्ट जो मध्यस्थ हुनुहुन्छ, उहाँद्वारा परमेश्वरसँग हाम्रो मेल मिलाप हुन्छ। तिनीहरूको अफालिनु चाहिँ संसारको मेल हुनु ठहरियो भने तिनीहरूको ग्रहण गरिनु चाहिँ मरेकाहरूबाट जीवन नठहरिएहरू के होला त। वर्तमान युगमा यहुदीहरू अधिकांश रूपमा अफालिएको अवस्थामा यदि यत्रो ठुलो काम परमेश्वरले गरिदिनुहुन्छ संसारको जो कोहीलाई पनि आफूसित मिलापमा ल्याएर उहाँको शान्तिले भरिदिएर उहाँको अनुग्रहको प्रशंसा गाउने र देखाउने भाडहरू बनाउन सक्नुहुन्छ भने जन अब आउने समयमा जुन आउँदैछ भविष्यमा जुन जसलाई यहुदीहरू ग्रहण गरिनेछन् अलिक अफालिएका छन् तर त्यो बेलामा चाहिँ सारा इजरायलले जब मुक्ति पाउनेछ त्यो बेलामा झन् यो संसार कति आशिषित हुनेछ भनेर उनले भन्दैछ। उसले भन्दैछ तिनीहरूको ग्रहण गरिन चाहिँ मरेकाहरूबाट जीवन नठरिए अरू के होला त। एउटा बत्ती गएछ, यो चाहिन्छ कि चाहिँ भनेर मरेकाहरूबाट जीवन अर्थात् संसारै यस्तो नयाँ हुनेछ, अर्कै संसार हुनेछ। अनि यो कुरा चाहिँ हामीलाई पुरानो नियममा लेखिएको छ, एकचोटि यशैया 11:11 जाउँ। जब परमेश्वरको चुनिएको जाति अहिले अफालिएको भविष्यमा तर उनीहरूलाई परमेश्वरले जब आफू कहाँ फर्काएर ल्याउनुहुन्छ र उनीहरूले पश्चाताप गर्छन्, आफूले छेडेको मसिहलाई हेर्छन्, विलाप गर्छन्, विश्वास गर्छन्, धन्यको भन्छन्, यीशु नै प्रभु हो भन्छन्, त्यस बेला चाहिँ यो संसार अर्कै हुनेछ। यसै 11:11 यहाँ पढ्नेछौ 9 पदमा, मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन् न नाश गर्नेछन्, किनकि जसरी पानीले समुद्रलाई ढाकेको छ ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। अब मलाई भन्नुहोस् समुद्रको कुन भाग चाहिँ पानीले ढाकेको हुँदैन? जहाँ जहाँ समुद्र छ त्यहाँ त्यहाँ पानी नै पानी हुन्छ, अनि त्यस्तै हुनेछ। 1000 वर्षको राज्यमा इजरायल आफ्नो स्थानमा जब परमेश्वरले उनीहरूलाई पुनस्थापित गर्नुहुनेछ पृथ्वी पनि उहाँको ज्ञानले भरिनेछ। एउटै ठाउँ हुने छैन जहाँ चाहिँ को हो यीशु ख्रिस्ट भनेर नजान्ने व्यक्ति, सत्य परमेश्वर को हुनुहुन्छ भनेर नजान्ने व्यक्ति कोही पनि हुने छैन। बरु उहाँको बारेमा चाहिँ सिक्ने मौका चाहिँ हुन्छ झन् झन्, अनि उहाँले नै सिकाउनुहुन्छ भनेपछि यसरी 2 चाहिँ, तर त्यो अर्कै संसार हुनेछ। अहिले चाहिँ त्यस्तो अवस्था छैन, अहिले चाहिँ हामीले सिकाउनुपर्छ, प्रचार गर्नुपर्छ। त्यसो देख्नुभयो हाम्रो जिम्मेवारी कति ठुलो छ। अहिले अहिले छोटो समय मात्र छ यो समय, अनि हामीलाई चाहिँ यो काम यो भार दिनुभएको छ। यस्तो नयाँ हुनेछ कि मानव जीवनको हरेक क्षेत्र हरेक पक्ष चाहिँ नवीकृत हुनेछ, परिवर्तनहरू एकदम भयङ्कर हुनेछन्। अनि त्यसैले गर्दाखेरि यशैया 65 लेखेको छ त्यो पृथ्वी त नयाँ पृथ्वी भनिएको छ, नयाँ पृथ्वी जुन चाहिँ 1000 वर्षको राज्यको बारेको बयान चाहिँ यशैया 65:17 लेखेको छ। यशैया 65:17, किनकि हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु अनि पहिलेका कुराहरूको भनेको यहाँ स्वरपदमा हेर्नुभएको छ, स्वरपदमा पहिलेका कुराहरू स्वरपद, र जसले पृथ्वीमा आफूलाई धन्यको भन्छ उसले शक्तिको परमेश्वरमा आफूलाई धन्यको भन्छ, अनि जसले पृथ्वीमा कसम खान्छ उसले सत्यको सत्यताको परमेश्वरको नाममा कसम खानेछ, किनभने पहिलेका कष्टहरू बिर्सिएका छन्, उनीहरू कष्टै कष्ट भएर जिइरहेका छन्, महासङ्कष्ट अझ आउँदैछ याकुबको दुःख दिन, तर त्यो सब बिर्सिनेछन् उनीहरूले मात्र होइन, तर त्यहाँ बास गर्ने सबै त्यहाँ अन्य जातिहरू पनि हुनेछन्, र ती कुराहरू मेरा आँखाबाट लुकेका छन्, अनि यहाँ चाहिँ भनेछ अनि पहिलेका कुराहरूको सम्झना गरिने छैन न त मनमा नै आउनेछ। अब प्रकाशको पुस्तकमा चाहिँ पनि नयाँ आकाश र नयाँ पृथ्वीको कुरा गरेको छ, त्यो चाहिँ बेग्लै हो, त्यो चाहिँ प्रकाश 21:22 अध्यायमा, त्यो चाहिँ यो संसार नै हटाइसकेपछिको नयाँ आकाश र नयाँ पृथ्वी हो, तर यहाँ चाहिँ यही पृथ्वीलाई नै नयाँ पार्ने र हजार वर्षसम्म चाहिँ यो नयाँ पृथ्वी हुनेछ पनि भनेको छ, त्यो भिन्नता राख्नुपर्छ, अनि यो सन्दर्भले देखाउनेछ, किनभने प्रकाशको नयाँ आकाश नयाँ पृथ्वीमा चाहिँ मृत्यु हुँदैन, तर यहाँ नयाँ आकाशको नयाँ पृथ्वीमा चाहिँ मृत्यु हुन्छ, तर धेरै बाँच्छ, रुखको आयु नै भनेको छ, जस्तो कि 22 पदमा हेर्नुहोस् त, उनीहरूले बनाउने तर अर्कोले बास गर्ने, उनीहरूले रोप्ने तर अर्कोले खाने, इजरायलीहरूको इतिहास जस्तै छ, यो त हुने छैन अब, किनकि मेरो प्रजाको आयु रुखको आयु नै हुनेछ र मेरा चुनिएकाहरूले आफ्ना हातहरूको काम धेरै समयसम्म उपभोग गर्नेछन्, तर मर्नेछन् भन्ने कुरा पनि छ 20 पदमा, त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधे बालक र आफ्नो आयु पूरा नगर्ने वृद्ध मानिस फेरि कहिले हुने छैनन्, भनेको मतलब आयु पूरा गरेर मात्र मर्नेछन्, किनकि छिटाधरि 100 वर्षको भई मर्नेछ, तर 100 वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ, 1000 वर्षको राज्यमा चाहिँ विद्रोह गर्यो भने चाहिँ फलामको दण्डले शासन गर्ने प्रभुले चाहिँ उसलाई त्यहीँ नै न्याय गर्नुहुन्छ, त्यहाँ विद्रोह गर्न पाइँदैन 1000 वर्षको राज्यमा, अहिले चाहिँ मानिसहरूले ख्रिस्टको निन्दा गर्न सक्छ, मन्दिरलाई सताउन सक्छ, बाइबललाई च्यापिन सक्छ, प्रभुलाई उनीहरूले अनादर गर्न सक्छन्, तर त्यो बेला चाहिँ त्यस्तो हुनेछ, त्यो अर्कै युग हो, अहिले चाहिँ अनुग्रहको युग, अहिले अनुग्रह देखाउँदैन मण्डलीद्वारा उहाँको दिलैद्वारा। अब यो 1000 वर्षको राज्यमा चाहिँ मान्छेलाई के आवश्यक पर्छ यो सबै पहिले नै सोचिसक्नुभयो, हरेक कुराको पुरा गराइ पुरा भाइ चाहिँ उहाँद्वारा नै हुनेछ, केही कुराहरू हेरौँ, मिका चार अध्यायको 3 पदमा, संसारमा ठुला ठुला लडाइँहरू भए यही शताब्दीमा अथवा गएको शताब्दी भन्नु पर्ला चाहिँ, जब सुरुमै भयङ्कर ठुलो लडाइँ भयो पहिलो विश्वयुद्ध, लडाइँ सकेपछि चाहिँ ओहो यो त भएन भन्न थाले मान्छेहरूले, शासकहरूले, ल अब हामी चाहिँ राष्ट्र राष्ट्र मिलेर शान्ति स्थापना गरौँ, उनीहरूले 1000 वर्ष ल्याउनु खोजेको थिए, तर धेरै समय नबित्दै झन्डा लाग्दा अर्को लडाइँ आयो, दोस्रो महाविश्वयुद्ध, ओहो भएन भन्न थाले फेरि, हामी चाहिँ अब शान्ति गर्नु पर्यो भनेर फेरि, अनि यो संयुक्त राष्ट्रसँग भनेर चाहिँ सबै जाति राष्ट्रहरू मिलेर चाहिँ र शान्ति ल्याउन खोजे, अनि 1982 सालमा चाहिँ मैले एसएलसी बिहारमा अमेरिका पढ्न गएको चाहिँ एउटा स्कुल थियो, अहिले पनि छ कलेज, त्यसको नाम चाहिँ संयुक्त, नेपालीमा अनुवाद गर्ने संयुक्त संसार कलेज हो, मिलेर बस्छ अरे कि, अनि युनाइटेड वर्ल्ड कलेज, अनि उद्देश्य के थियो भने यो संस्थापकहरूको उद्देश्य चाहिँ अब जवानमा नै यिनीहरूलाई मिलाउ, यिनीहरूलाई पछि गएर झगडा गर्नु अगाडि नै जवानमै यिनीहरूलाई एउटै स्कुलमा ल्याऊ, उनीहरूलाई पढाऊ, अनि उनीहरू चाहिँ पछि गएर चाहिँ संसारमा शान्ति ल्याउने व्यक्तिहरू होस्, त्यसैले हामी चाहिँ संसारभरिबाट चाहिँ त्यहाँ नेपालबाट हामी दुईजना गएको थियौँ है, अनि त्यहाँ चाहिँ अनि यस्तै कलेजहरू चाहिँ ठाउँ ठाउँमा सुरु गरेका छन्, अनि त्यहाँ हामी पढ्यौँ, अनि अहिले 30 वर्षभन्दा कति भइसक्यो भने धेरै वर्ष भइसक्यो त्यहाँबाट निस्केको, अनि बेला बेलामा चाहिँ हामी त्यहाँ पढेका विद्यार्थीहरूको बिचमा चाहिँ हाम्रो इमेलमा संसार हुन्छ अनि बेला बखत चाहिँ एकदम ठुलै शब्दको लडाइँ चल्छ त्यहाँ किनभने जोर्डनको एकजनाले लेख्छ इजरायलले त्यस्तो गर्नु हुँदैन त्यो इमेलमा लेख्छ अनि इजरायलीले लेख्छ हाम्रो अधिकार छ हामीले आफूलाई सुरक्षा गर्न उताबाट टर्कीकोले लेख्छ होइन त्यो जोर्डनीलाई हकाउँदै अनि यसरी चलिरहेछ अनि अर्को इटालीबाट लेख्छ यसो मेरो साथीहरू उनीहरूले भन्छन् हेर इजरायलले चाहिँ एउटै राम्रो काम गरेका छैन संयुक्त राष्ट्रसङ्घको रेकर्ड हेऱ्यो भने उनीहरू जहिले पनि दोषी छन् त्यसरी यहाँ लडाइँ त चलिरहेछ सानैमा हामीलाई सँगै एक ठाउँमा राखेको गरे त्यसैले वास्तवमा मान्छेको प्रयास हो यसरी चाहिँ शान्ति स्थापना गर्नको लागि अनि यो चाहिँ सफल कहिले पनि भएको छैन तर मिका सारको तीन पदमा यस्तो के लेखेको छ प्रभु यीशु आउनुभएपछि चाहिँ यो हुनेछ अनि उहाँले धेरै जातिका मानिसहरूको बीचमा न्याय गर्नुहुनेछ र टाढा टाढामा भएका बलिया जातिहरूलाई हप्काउनुहुनेछ अनि तिनीहरूले आफ्ना तरवारहरू पिटेर थालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् एक जातिले अर्को जातिमाथि तरवार उठाउने छैन न त तिनीहरूले फेरि कहिले युद्धकला नै सिक्नेछन् त्यसैले सबै सैनिक युद्धहरू निमित्यान्न पारिनेछ यो हाम्रो परिवर्तन चाहिँ शान्तिको राजकुमारले ल्याउनुहुनेछ यसैया 33 जाउँ हाम्रो देशमा नेपाल पहिला फरक फरक राजा रजौटाहरू शासन गर्ने साना साना भूभागहरूले सन्तुष्ट थियो पृथ्वीनारायण शाहले चाहिँ कब्जा गर्दै 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 नेपाललाई एकीकरण गर्यो अनि त्यसपछि केही समय बितेपछि चाहिँ राणाहरूले 107 चाहिँ फेरि उनीहरूको शासन चलाए अनि त्यसपछि फेरि फेरि शाहवंश राजा फेरि फर्क्यो ल भएन भने अनि फेरि शासन चाहिँ फेरि अनि अब संविधान बनाउनु खोजिरहेको थियो के अरे बनाएको छैन है अब संविधान त्यसैले असल शासन कसरी हुन्छ भनेर मान्छे चाहिँ जहिले पनि प्रयासरत छ तर सिद्ध शासन कहिले पनि कहीँ पनि भएकै छैन यसैया 33 चाहिँ अब बताएको छ अब आउँदैछ त्यस्तो शासन यसैया 33:22 यहाँ लेखेको छ किनभने परमप्रभु हाम्रा न्यायकर्ता हुनुहुन्छ परमप्रभु हाम्रा व्यवस्थापक हुनुहुन्छ परमप्रभु हाम्रा राजा हुनुहुन्छ उहाँले नै हामीलाई बचाउनुहुनेछ यो पदमा चाहिँ शासनको तीन भागहरू उल्लेख छ मलाई लाग्छ सबै राष्ट्रहरूमा यो तीन भागहरू प्रयोग हाम्रो देशमा पनि हामीलाई म स्कुलमा पढ्दा यसरी नै पढाएको थिएँ पञ्चायत काल थियो त्यो बेलामा तर भन्थ्यो त्यहाँ न्यायपालिका हुन्छ अनि त्यहाँ व्यवस्थापिका हुन्छ र त्यहाँ चाहिँ कार्यपालिका हुन्छ अनि तर त्यहाँ चाहिँ फरक फरकलाई चाहिँ जिम्मा दिन्थ्यो न्यायपालिका त्यहाँ सर्वोच्च अदालत प्रधान न्यायाधीश हुन्छ व्यवस्थापिका त्यो नियमहरू बनाउने होइन संसद अनि उनीहरूले नियमहरू बनाउँछन् यसलाई कार्यान्वयन गर्न त्यहाँ चाहिँ कार्यपालिका अनि पहिला चाहिँ राजा थियो अहिले चाहिँ अब प्रधानमन्त्री अनि त्यो फरक फरक व्यक्ति अनि तर झगडा गरिरहेको हुन्छ तर यिनीहरू होइन आपसमा चाहिँ उसले उसलाई के अनि विवाद चलिरहेको हुन्छ अनि यो अनि तर यस्तै हुन्छ भनिरहन्छ फेरि यो भएन भने त फेरि यहाँ विभाजन हुनुपर्छ शक्ति भनेर चाहिँ शक्ति विभाजन गर्नु खोजिरहन्छ तर प्रभु यीशु आउँदाखेरि चाहिँ तिन चाहिँ यो पक्षहरू तिनटै शासनको निकायहरू चाहिँ प्रभु यीशु स्वयंले चलाउनुहुन्छ अनि को शान्तिको राज शासन यो संसारमा हुन्छ वाइसपद न्यायकर्ता पनि उहाँ नै न्यायपालिका भए व्यवस्थापक उहाँ नै व्यवस्थापिका भए राजा उहाँ नै कार्यपालिका उहाँ नै हो त्यसैले सिद्ध शासन व्यवस्था अर्को चाहिँ यसैया 35 सबै शारीरिक रोग बिमारहरू लोप हुनेछन् अपाङ्गता हाम्रो कुनै अङ्गले काम नगर्ने त्यो पनि लोप हुनेछ यसैया 35:5 तर अन्धहरूका आँखाहरू खोलिनेछन् र र बैराहरूका कानहरू खोलिनेछन्। तब लङ्गडा मृग चाहिँ उफ्रिनेछ र गुङ्गाको जिब्रोले गाउनेछ, किनकि जड स्थानमा पानी र मरुभूमिका खोलाहरू फुटेर निस्कनेछन्। यसैया 33 पनि हेर्नुहोस् त, यसैया 33:24। अनि कुनै बासिन्दाले 1000 वर्षको राज्यमा म बिरामी छु भन्ने छैन। अहिले त हामी भनिरहनु पर्छ, आउनुहोस् होइन म बिरामी भइरहेछु, होइन किन आएन ऊ हस्पिटलमा छ, म बिरामी छु त्यो बेला म भन्ने छैन कसैले। त्यसमा बस्ने मानिसहरूको अधर्म क्षमा हुनेछ। जब प्रभु यीशु आउनुभयो 1000 वर्ष अगाडि, उहाँले त्यो राज्यको मसीह म नै हुँ भनेर सबै प्रमाण देखाउनु भएको, परमेश्वरको राज्य आएको छ तर इन्कार गरियो। त्यसैले गर्दा मानव दृष्टिले हेर्दा चाहिँ त्यो राज्य सरियो, बिचमा चाहिँ परमेश्वरको यो मण्डल युगको उहाँको रहस्यलाई चाहिँ उहाँले निकाल्नु भयो आफ्नो हृदयबाट। त्यसैले 1000 वर्षको राज्य तिनै आशिषपूर्ण हुनेछ। अनि अस्ति नै हामीले पढ्यौँ पशु जगत पनि फेरिनेछ, यसैया 11:1 यसैया 11:6। आदम जब सिद्ध थियो पशु जगत शान्त थियो, उसैले नै नाम दिएको हो सबै, चाहे विशाल डाइनोसरलाई किन्नुहोस्। तर उसले अनि आदम चाहिँ मालिक थियो, परमेश्वरको प्रतिनिधि, पहिलो मानिस, पहिलो आदम। तर उसले पाप गरेपछि नै पशु जगतमा पनि समस्या आएको, उही नै हो मालिक, आदमै हो। अनि त्यसैले दोस्रो मानिस अथवा अन्तिम आदम यीशु ख्रिस्ट जब आउनुहुनेछ र उहाँले राज्य गर्नुहुनेछ, अब सिद्ध प्रभुले, तब चाहिँ पशु जगत पनि पहिलाको अवस्थामा फर्किनेछ। हामीलाई सुन्दरसम्म लाग्छ, तर परमेश्वरको वचन सत्य छ। 11:6 अनि भुवासो भेडाको पाठसँग बस्नेछ, अनि चितुवा बाख्राको पाठसँग लेख्नेछ, अनि बाछा जवान सिंह र पालेको पशु एक साथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ, अनि गाई र भालु सँगै चर्नेछन्, तिनीहरूका बच्चाहरू एक साथ लेख्नेछन्, अनि सिंहले गोरुले झैँ पराल खानेछ। दुध चुस्ने बच्चा साँढे सातको दुलाको छेउमा खेल्नेछ, यहाँ सर्दीबाट आएकाहरू साँपको डर लाग्छ है तपाईँहरूलाई, त्यहाँ जाँदाखेरि साँपदेखि होसियार हुनुपर्छ। तर त्यो बेलामा चाहिँ दुध चुस्ने बच्चा साँढे सातको दुलोको छेउमा खेल्नेछ, के पनि डराउनु पर्दैन, ओहो त्यहाँ के होला भनेर हामी चाहिँ उसलाई हतारपट्टि उठाउनै पर्दैन, खेलोस् के हुँदैन। अनि दुध छुडाएको बालकले भिखालु साँपको बिलमा हात हाल्नेछ, यो ज्यादै ठुलो हुनेछ। त्यसैले जब यहुदीहरू, अहिले अफालिएको जाति, जब उनीहरू ग्रहण गरिनेछन्, तब यो पृथ्वी नै मरेकोबाट जिउँदो भए जस्तै एउटा नयाँ पृथ्वी हुनेछ। अब रोमी 11:16 फर्किनेछ, रोमी 11:16 किनकि पहिलो फल पवित्र ठहरियो भने ढिका पनि पवित्र ठहरिन्छ, अनि जरा पवित्र ठहरियो भने आँगहरू पनि त्यस्तै ठहरिन्छ। यहाँ चाहिँ अब पावलले कारण खोलाउँ, थप कारण दिँदैछ किन इजरायलको पुनर्स्थापना हुन्छ। अनि अहिले अन्य जातिहरूको यो वर्तमान अवस्था यस्तो हुनुको कारण के हो, उसले अब थप व्याख्या गर्दैछ। अनि यसपछिको तिनवटा पदहरू यो भर्खर एउटा पढ्यौँ, 17-18 पनि पढ्यौँ, पढौँ अहिले। यसमा चाहिँ एउटा जैतुनको रुखको कुरा चल्छ। अब तपाईँहरूलाई चाहिँ साँच्चै जैतुनको रुख हेर्न मन छ भने चाहिँ टिस्टुङमा छ भन्ने हामीले सुनेका छौँ है, म हेर्न गएको थिइनँ, तर टिस्टुङ बज्राबारीमा चाहिँ त्यहाँ एउटा विदेशी मान्छे आएर चाहिँ थुप्रो जग्गा किनेर चाहिँ जैतुनको पुरा खेती गरिरहेछ। अनि यहाँ चाहिँ अब जैतुनको रुखको दृष्टान्त हेर्न छ सत्रपद के अरे ठिक सोह्र पनि पढौँ है, किनकि पहिलो फल पवित्र ठहरियो भने ढिका पनि पवित्र ठहरिन्छ, अनि जरा पवित्र ठहरियो भने हाँगहरू पनि त्यस्तै ठहरिन्छ, अनि हाँगहरू मध्ये कति भाँचिए र तिमी जङ्गली जैतुनका रुख भएर तिनीहरूमा कलम गाँसियो भने र तिनीहरूसित जैतुनको रुखका जरा र पोसिलो रसका भागी भयो भने ती हाँगाहरूको विरोधमा घमण्ड नगर, तर तिमी विरोधमा घमण्ड गर्दछौ भने याद राख तिमीले जरालाई होइन तर जराले पो तिमीलाई सम्हाल्छ। यहाँको पहिला चाहिँ जैतुन रुखको कुरा गर्न अगाडि चाहिँ स्वर पदमा चाहिँ यो पिठोको मुसेको पिठोको कुरा हुन्छ, यो चाहिँ पुरानो नियमबाट हो। एकचोटि हामी फर्काउँ के रे जाउँ ल गन्तीको पन्ध्र अध्यायमा, हामीलाई थाहा छ इजरायललाई धेरैवटा विधिहरू दिएका थिए अनि कति बलिदानहरूको उनीहरूलाई नियमहरू थियो, अनि पशु बलिदानहरू हुन्थ्यो, अन्न बलि पनि हुन्थ्यो पिठोहरू प्रयोग हुने, अनि ती सबले ख्रिस्टलाई दर्शाउँथे अथवा कुनै अरू सत्यताहरू दर्शाउँथे, अनि यहाँ चाहिँ अहिले त्यस्तै गन्ती पन्ध्रमा अर्थहरू बुझ्नलाई भन्दा पनि अहिले पावलको तर्क बुझ्न खोजिरहेको छ म, किनभने के भनेको छ भने पहिलो फल पवित्र ठहरियो भने ढिका पनि पवित्र ठहरिन्छ, के को कुरा हो यो चाहिँ गन्ती पन्ध्रको सत्रदेखि एक्काइस हामीले पढ्नुपर्छ। गन्ती पन्ध्रको सत्रबाट अनि परमप्रभुले मूसालाई भन्नुभयो, यसो भन्नुभयो, इजरायलीहरूसँग कुरा गर र तिमीहरूलाई भन, जब तिमीहरू त्यस देशमा पुग्छ जहाँ म तिमीहरूलाई पुर्याउँछु, उनीस तब यस्तो होस् जब तिमीहरूले त्यस देशका रोटीबाट खान्छौ, किनभने अहिलेसम्म त उनीहरू के खाइरहेको थिए, उनीहरू त मन्ना खाइरहेको थियो, तर त्यहाँ पुगेपछि चाहिँ जब त्यो देशको रोटीबाट खान्छौ त तिमीहरूले परमप्रभुलाई एउटा उचाल्ने भेटी चढाउनु रे, पहिला चाहिँ प्रभुलाई पहिलो फल दिन। विश्वास तिमीहरूले मुछेको पिठोको आफ्नो पहिलो ढिकाको एउटा फुरौलो माथि उचाल्ने भेटीको रूपमा चढाउन, खलाबाटको माथि उचाल्ने भेटी चढाए चाहिँ तिमीहरूले यसलाई चढाउन। एक्काइस पद तिमीहरूका पुस्ता पुस्तासम्म तिमीहरूको मुछेको पिठोको पहिलो ढिकाबाट तिमीहरूले परमप्रभुलाई माथि उचाल्ने भेटी चढाउन, भनेपछि एउटा भाग चढाउनु पर्थ्यो, पिठो मुछिएको हुन्थ्यो अनि त्यहाँ डल्ला होइन पिठोको डल्लाहरू तल्काउँदै गर्नुहोस्, अनि पहिलो एक डल्ला होइन मुछिएको पिठोको एक भाग चाहिँ प्रभुलाई भनेर चढाइन्थ्यो, उहाँलाई पहिलो फल, आफ्नो सबै सम्पत्तिको पहिलो फल उहाँलाई चढाउन, उहाँलाई आदर गर्न, प्रभुले तिमीलाई दिनुभएको यो सब उहाँबाट पाएँ भनेर गर्नु। अनि अब अनि के हुन्थ्यो भने जब त्यो पहिलो फल भनेर चढाइन्थ्यो, त्यो अर्पण गरिन्थ्यो परमेश्वरलाई, अनि यसबाट के बुझिन्थ्यो भने अब बाँकी पनि सब अर्पण गरिएको, पहिलो फल अर्पण गरियो, जम्मै नै अर्पण गरिएको, पहिलो फल त्यो पहिलो ढिक्का चाहिँ पवित्र छ, पुरै ढिक्का पवित्र छ, त्यसको माने त्यही थियो। त्यसैले त्यो एउटा कुरा गरेपछि त्यस्तै अर्को कुरा गर्छ, अब चाहिँ जरा र हाँगाको कुरा गर्छ, जैतुनको रुखलाई लिएर जान्त हामी रोमी एघारमा, अब स्वरमा त त्यो हेरिहाल्यौँ होइन, पहिलो फल पवित्र ठहरियो भने ढिका पनि पवित्र ठहरिन्छ त्यो भयो, अनि त्यसपछि भन्छ जरा पवित्र ठहरियो भने हाँगाहरू पनि त्यस्तै ठहरिन्छ, हाँगाहरू जरा जति पवित्र छ त्यत्तिकै पवित्र हुन्छ, पवित्र जराको पवित्र हाँगाहरू हुन्छ भन्दैछ। अब यो के हो त यो जरा अनि के हो यो पहिलो फल, यो जरा र पहिलो फलले चाहिँ इजरायलकै जरा र पहिलो फललाई जनाइरहेछ, अर्थात् अब्राहम इसाक याको उनीहरूको पुर्खाहरू, जसरी यहाँ रोमी एघारको अठाइसमा हेर्नुहोस् त, रोमी एघारको अठाइस तपाईँको नोट्सन मैले अठार भनेको छ, त्यो मिस्टेक है, अठाइस हुनुपर्ने। सुसमाचारको सम्बन्धमा चाहिँ तिनीहरूका खातिर तिनीहरू शत्रु हुन्, तर चुनावको सम्बन्धमा चाहिँ पुर्खाहरूको खातिर, त्यो पहिलो फलको खातिर, त्यो जराको खातिर तिनीहरू प्रिय हुन्, रुबी नौको पास कन्ठदन पनि पद पुर्खाहरू पनि उनीहरू के हुन् उनीहरूबाट शरीर अनुसार ख्रिस्ट पनि आउनुभयो त्यसैले पुर्खाहरू चाहिँ पवित्र भनेको छ अब कसरी पवित्र यसरी पवित्र किनभने पवित्र परमेश्वरले नै उनीहरूलाई चाहिँ चुन्नुभयो आफ्नो लागि अलग गर्नुभयो पहिलो हो विशेष उद्देश्यले उनीहरूलाई अलग गर्नुभयो तिनैबाट चाहिँ एउटा विशेष जाति आयो जसलाई पवित्र जाति पनि भन्न सक्नु छैन यर्मिया दुईमा हेरौँ त यर्मिया दुई यर्मिया दुईको दुई र तिन यर्मिया दुईको दुई पढ्छौँ एक पदबाट अनि परम प्रभु यसो भन्ने वचन म कहाँ आयो यर्मिया भन्छन् जाओ र यरुशलेमका कानहरूमा यसो भन्दै कराओ के कराउनु पर्थ्यो यर्मियाले परम प्रभु यसो भन्नुहुन्छ म तँलाई तेरो जवानीको करुणा परमेश्वरले बोल्दै हुनुहुन्छ इजरायलसँग तेरो जवानीको करुणा तेरा मगनीहरूको प्रेम सम्झना गर्छु ओहो कहिले हो इजरायलले परमेश्वरलाई प्रेम गरेको कहिले हो इजरायल चाहिँ मगनी गरेको पतिको पछि लागे जस्तो गरेको परमेश्वरले यसरी भन्नुहुन्छ जुन बेला त उजाड स्थानमा खन्जोत नगरिएको देशमा मेरो पछि पछि हिँड्थेस् तीन पद इजरायल परम प्रभुका निम्ति पवित्र र उहाँको उब्जनीको पहिलो फल थियो यसरी इजरायल पवित्र उहाँले मान्नुहुन्छ अनि यो विशेष जाति चुनिएको जाति व्यवस्था सात अध्यायमा यो कसरी उनीहरू यस्तो व्यवस्था सात अध्याय एकदम महत्त्वपूर्ण यो खण्ड हो हामी पल्टाउनु पर्दा अब याद हुनुपर्छ इजरायल चुनिएको भन्न साथ चाहिँ व्यवस्था सात अरू थुप्रै ठाउँमा छ तर व्यवस्था सातको छदेखि आठ चाहिँ यहाँ राम्ररी खुलस्त बताएको छ व्यवस्था सातको छदेखि आठमा पढ्छौँ किनकि तिमी परमप्रभु आफ्ना परमेश्वरका निम्ति एक पवित्र जाति हो परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथि आफ्ना निम्ति एउटा विशेष जाति हो भनी चुन्नु भएको छ इजरायलको चुनाव तिमीहरू सङ्ख्यामा अरू सबै जातिहरूभन्दा बढी भएका हुनाले परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नु भएको होइन न त तिमीहरूलाई चुन्नु भएको हो किनकि तिमीहरू सङ्ख्यामा सबै जातिहरूभन्दा थोरै थियो तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको हुनाले साथै तिमीहरूका पिता पुर्खाहरूसँग बाँध्नुभएको कसम पूरा गर्ने हेतुले परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई निकालेर ल्याउनु भयो र तिमीहरूलाई मिश्रको राजा फाराओको हातबाट अर्थात् दासोतको घरबाट छुटकारा दिनुभयो इजरायल चाहिँ पवित्र जाति हो चुनिएको जाति हो रोमी 11 सत्रमा त्यसैले पहिलो फल पवित्र त्यसैले ढिका पनि पवित्र जरा पवित्र हाँगाहरू पनि त्यस्तै पवित्र अब परमेश्वर के चाहनुहुन्छ परमेश्वर चाहिँ जरालाई सुहाउने हाँगाहरू चाहनुहुन्छ होइन त अब जरालाई हेरौँ जरा भनेपछि अब्राहमलाई हेर्नु पर्यो नि त अब्राहम चाहिँ अन्य जातिहरू मात्रै थियो होला उसलाई अलग गर्नुभयो र उसलाई चाहिँ प्रतिज्ञा जब दिनुभयो उसले विश्वास गर्यो उसले चाहिँ विश्वासै साथ आफ्नो देश छोडेर हिँडेको अनि विश्वास उसले गरेकोले तिम्रो सन्तान चाहिँ आकाशका तारा जस्तै हुन्छ जबकि उसको सन्तान थिएन अनि यहाँ समस्या थियो सराई र उसको सन्तान जन्मन नसक्ने अनि परमेश्वरले भन्नुभयो म तिम्रो सन्तान यस्तै बनाइदिन्छु भनेपछि बाइबलले भनेको छ उत्पत्ति 15:6 प्रख्यात पद अब्राहमले विश्वास गरे भनेछ त्यसैले यो पुर्खा चाहिँ विश्वास गर्ने व्यक्ति थियो त्यसैले यहाँ देख्छौँ अब पुर्खा चाहिँ त्यस्तो जरा तर हाँगाहरू भनेपछि जो यहुदीहरू शरीर अनुसारका हाँगाहरू चाहिँ कस्तो थिए विश्वासहीन विश्वास नगर्ने मसिह नै आउँदाखेरि पनि विश्वास नगर्ने आश्चर्यकर्म थुप्रो देखाउँ विश्वास नगर्ने त्यसैले अब्राहम र यो विश्वास नगर्ने यहुदीहरूको बिचमा त समानता नै भयो जरा र हाँगा मिलेन त्यसैले सत्रपदमा भन्छ नि हाँगाहरू मध्ये कति भाँचिए भनेको छ, उनीहरू चाहिँ स्वाभाविक हाँगा थिए, स्वाभाविक हाँगा भनेपछि त्यही अब्राहम इसा याकुबकै पुर्ख्यौलीबाट आएका थिए स्वाभाविक हाँगा, तर उनीहरूलाई भाँच्नु पर्यो अनि जङ्गली हाँगा पो यहाँ ल्याइएछ भनेर हामीहरू अन्य जातिहरू हामी जङ्गली जैतुनका हाँगाहरू, अनि यहाँ भनेको तिमी जङ्गली जैतुनका रुख भएर तिनीहरूमा कलम गाँसियो, कलम गाँसेको देख्नु भएको छ होला है, अनि यसरी हामी जङ्गली हाँगाहरू अन्य जातिहरूलाई चाहिँ अब एउटा असल जैतुन रुख, एउटा खन्जोत गरिएको जैतुनको रुखमा चाहिँ हामीलाई गाँसियो। यो के हो यो खन्जोत गरिएको जैतुनको रुख भनेको? यो खन्जोत गरिएको जैतुनको रुख भनेको चाहिँ आशिषको स्थान। कतिले गलत बुझ्छन् र अब हामी पनि इजरायली भन्नु छ होइन, यो चाहिँ आशिषको ठाउँ, आशिषको स्थान। हेर्नुहोस् त एकचोटि एफएससी दुई अध्यायमा, एफएससी दुई अध्यायको एघारदेखि तेह्र, एफएससी दुईको एघारदेखि तेह्र, अन्य जातिको प्रेरित पावलले हामीलाई भन्छ, यसै कारण सम्झना गर बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियो, अनि शरीरमा हातले गरिएको खतना भनिनेद्वारा भनेको यहुदीहरूद्वारा तिमीहरू बिना खतनाका भनिन्थ्यो। बारपद त्यस समयमा तिमीहरू ख्रिस्टविहीन अर्थात् मसीहविहीन थियो, अन्य जातिहरूलाई मसीहको कुनै प्रतीकै थिएन, ख्रिस्टविहीन थियो, इजरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका वाचाहरूबाट पराए, आशा नभएका र संसारमा परमेश्वर रहित थियो, तर अब ता ख्रिस्ट येशूमा तिमीहरू जो बितेको समयमा टाढा थियो ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ। त्यसैले अब त्यो जङ्गली जैतुनको रुख नै आशिषको ठाउँ त होइन, जङ्गली जैतुनको हाँगाहरू हामीहरूलाई चाहिँ आशिषको ठाउँमा ख्रिस्टद्वारा चाहिँ ल्याइएको छ, अनि हामीलाई कलम गाँसिएको छ। त्यही भनेको चाहिँ एफएससी के अरे रोमीमा, अब जाउँ त रोमी एघारको सत्रमा, अनि हाँगाहरू मध्ये कति भाँचिएर तिमी जङ्गली जैतुनको रुख भएर तिनीहरूमा कलम गाँस्यौ भने र तिनीहरूसित जैतुनको रुखका जरा र पोसिलो रसका भागी भयो भने, यदि अब्राहम त्यो स्थानमा थियो, अब हामी पनि ख्रिस्टद्वारा हामीले चाहिँ सहभागी हुनु भएको छ मण्डलीमा, अहिले चाहिँ दुवै छ यहुदी अन्य जाति। अनि यहाँ अघि पढ्यौँ त्यो हाँगाहरू चाहिँ भाँचिएको, त्यो चाहिँ स्वाभाविक हाँगाहरू हुन् अर्थात् यहुदीहरू, किन भाँचिए? बीस पदमा यहाँ लेखेको छ, ठिक हो, अविश्वासको कारणले तिनीहरू भाँचिए भनेछ। अनि हामी जङ्गली हाँगाहरू चाहिँ कलम गाँसिएको चाहिँ कसरी? ख्रिस्टमा विश्वास राखेकोले, ठिक होइन? रोमी नौको तिसदेखि बत्तिसमा हामी त्यो पढाउँदा एकचोटि, रोमी नौको तिसदेखि बत्तिस, तब हामी के भनौँ त, धार्मिकताको पछि नलाग्ने अन्य जातिहरूले धार्मिकता अर्थात् विश्वासबाटको धार्मिकता प्राप्त गरेका छन्, तर इजरायल धार्मिकताको व्यवस्थाको पछि लागेर पनि धार्मिकताको व्यवस्थासम्म आइपुगेको छैन। किन? किनभने तिनीहरूले यसको खोज विश्वासद्वारा गरेनन्, यही कारणले उनीहरू चाहिँ भाँचिए, अनि यही कारणले विश्वास गरेकोले हामी चाहिँ कलम गाँस्यौँ, तर मानव व्यवस्थाको कामहरूद्वारा गरे यहुदीहरूले चाहिँ, किनकि ठेस लाग्ने ढुङ्गामा तिनीहरूले ठेस खाए। त्यसैले आशिषको स्थानमा हामी कसरी छौँ? हामीले विश्वास गरेको। गलाती तिनमा चाहिँ यो खण्ड पनि पढौँ, गलाती तिन अध्याय, अब्राहमले आशिष पाएको थियो विश्वासद्वारा, अब हामीले पनि आशिष पाउने ठाउँमा आइपुगेका छौँ विश्वासद्वारा। अनि गलाती तिनको चौधमा लेखेको छ, यसैले कि येशु ख्रिस्टद्वारा, देख्नुभयो, अब्राहमको आशिष अन्य जातिहरूका आओस् र विश्वासद्वारा हामीले आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ। सबै यो विश्वासले पाएछन् आशिषहरू, मुक्ति, धार्मिकता, पवित्र आत्मा। अब रूमी 11 को 18 मा फर्क अब हामीलाई अन्य जातिहरूलाई पावनले चाहिँ कडा चेतावनी दिन्छ किनभने हाम्रो पाप स्वभावले मुक्ति पाएकी व्यक्ति पनि अब घमण्ड गर्न सक्ने जहिले पनि खतरा छ अनि यहाँ 11:18 पढ्छौँ ती हाँगाहरूको विरोधमा भनेको कि भाँचिएका हाँगाहरूको विरोधमा घमण्ड नगर तर तिमी विरोधमा घमण्ड गर्दछौ भने याद राख तिमीले जरालाई होइन तिमीले जरालाई होइन तर जरालेको तिमीलाई सम्हाल्छ अब यो महसुस गर्न थाहा छ देखे पावलले चाहिँ अन्य जातिहरूले चाहिँ यो महसुस गर्नु जुन स्थान पाएका छौँ अन्य जाति भएर यो आशिषको स्थान यो चाहिँ हाम्रो योग्यताले पाएको होइन योग्यता हो भने त घमण्ड गर्न पाउँथ्यो नि हेरी दुई कुरा हामी योग्य भएर होइन होइन केवल हामीले चाहिँ विश्वास गऱ्यौँ कहाँ अब्राहमको परमेश्वरमा विश्वास राख्यौँ अनि यो तरिकाले चाहिँ अब्राहमसित हाम्रो सम्बन्ध भयो अनि यहाँ एकजनाको टिप्पणी जुन गर्व गराईलाई यहाँ दोषी ठहराइएको छ त्यो चाहिँ त्यो घमण्ड र स्वाभिमानी निर्धक्कता हो जसप्रति विश्वासी अन्य जातिहरू झुक्न सक्छन् झुकाव यस्तो छ युदीहरूको अविश्वास ओहो कस्तै युदीहरू भनेर चाहिँ युदीहरूलाई चाहिँ एकदमै उनीहरूको अविश्वास लाई चाहिँ त्यो गर्दै हामी पो भन्न थाल्ने क्या त्यसो चाहिँ देख्दै हुनुहुन्छ है त्यतातिर झुक्न सक्छन् भन्ने जानेर यहाँ चेतावनी दिँदैछ जब तिनीहरूले इजरायलको हटाइले गर्दा ओगटेको विशेष अधिकार र आदरको स्थानलाई विचार गर्दछन् भन्नु कसैलाई अनुशासन गर्नु परेको कारण निलम्बित गरिएको अवस्थामा जुन व्यक्तिलाई उसको रिक्त स्थानमा राखिन्छ त्यस व्यक्तिलाई आफ्नो पदोन्नति भएको देखेर आफ्नो स्वधर्मीपनमा सिकी गर्ने र लोटेको व्यक्तिलाई तिरस्कारको भावनाले हेर्ने जोखिम आइपर्छ म दुई क्लास हुँदाखेरि चाहिँ एक महिना मात्र पनि भएको थिएन होला पढाइ सुरु भएको अहिले किन याद छ भने त्यो ठुलो घटना भयो मेरो लागि के भयो भने एक्कासी चाहिँ ढोकामा चाहिँ प्रिन्सिपल आएँ अनि भने ल तिम्रो किताब तिम्रो ज्याकेट के छ सब लियो अनि एकजना अर्को केटा थियो उ त तिम्रो क्लासको के गर्दैछ यहाँ है अनि त्यसपछि चाहिँ क्लास चलिरहेको बेलामा मलाई चाहिँ उठाएर चाहिँ उसको चेयरमा राख्यो तिन क्लासमा मलाई राख्यो अनि उसलाई चाहिँ तिन क्लासको केटालाई चाहिँ मेरो चेयरमा राख्यो अब तपाईँले अनुमान गर्न सक्छ होला है सक्नुहुन्छ मेरो नाक कति फुल्यो होला भनेर अनि त्यसैले लोटेको व्यक्तिलाई हेर्दै आफ्नो चाहिँ पदोन्नति भएको देखेर सेकी गर्ने चाहिँ अनि अर्कोलाई चाहिँ तिरस्कारको हेर्ने एउटा हाम्रो पापी स्वभावमा एकदमै छ त्यसैले पावलले चाहिँ भन्छ यहुदी लोट्यो तिमी चाहिँ उचाल्यो ऊ चाहिँ भाँच्यो तिमी चाहिँ कलम गाँस्यो भनेर चाहिँ घमण्ड नगर सम्झ कसरी तिमी कलम गाँस्यो अनि सम्झ कसरी ऊ भाँच्यो किनभने विश्वास गरेन तिमी गाँस्यो किनभने विश्वास गरेन के ठुलो कुरा गर्यो यो त सबै कुरा चाहिँ सित्तैमा पाएका हो भन्दैछ अनि यदि विश्वास गरेन भने तिमी पनि काटिन्छ यो चाहिँ जाति यो चाहिँ इजरायल र मण्डलीको रूपमा भन्दैछ व्यक्तिगत मुक्तिको सवाल होइन नि फेरि यहाँ चाहिँ के भन्दैछ भने अविश्वासको कारणले इजरायल लोटेको हो र हामी चाहिँ त्यो आशिषको स्थान पाएका छौँ भनेर त्यहाँ भ्रमण गर्ने एउटै ठाउँ छैन तर 2000 भइसक्यो यो मण्डल युग है अनि यो चेतावनीलाई चाहिँ के गरिरहेछन् त अन्य जातिहरूले जो चर्च जान्छन् जो क्रिस्चियन हो भन्छन् जो हाम्रो यहाँ नेपालमा उनीहरू हामी क्रिस्चियन हो भन्छ उनीहरू चाहिँ के अब्राहम जस्तै परमेश्वरमा विश्वास गर्नेहरू छन् त अहिलेको चर्चहरू यसो विचार गर्नेछ मैले हिजो कि अस्ति बताएको थिएँ नि अनि पर्चा दिँदाखेरि म पनि क्रिस्चियन हो अनि यसो कुरा गर्छु नि त बप्तिस्मामा भरोसा गरिरहेछु अथवा ऊ चाहिँ फलाना दिनमा पनि उसले एउटा प्रार्थना गरे भनेर एउटा रीतिमा भरोसा गरिरहेछ अनि आफ्नै कुराहरूमा भरोसा गरिरहेछ। त्यसैले वास्तवमा अहिले क्रिस्चियन भन्नेहरू धेरैजना चाहिँ साँचो इसाईहरू छैन। जसरी यहुदीहरू पनि विश्वास नगर्ने यहुदीहरू साँचो यहुदी होइनन् भनेर भनेको जस्तै। त्यसैले रोमी 11:21 हामी पढ्छौँ, किनभने परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नु भएन भने होसियार हो कहीँ तिमीलाई पनि बाँकी राख्नुहुन्न कि। स्वाभाविक हाँगार भनेको यहुदीहरूलाई, उनीहरू त त्यहीँ हुनुपर्थ्यो तर उनीहरूलाई हटाउनु भयो अविश्वासको कारणले। अब झन् हामी त जङ्गली जैतुनको हाँगाहरू, ए हामीलाई हटाउनु के ठुलो कुरा हो। यदि अविश्वास गरे विश्वासको कारणले मात्र हामीलाई कलम गाँसिएको, यहुदीहरूलाई त बाँकी राख्नु भएन भने अन्य जातिले किन मात्र राख्नुहुन्छ र। त्यसैले क्रुसको लकेट लाउँदैमा होइन यीशुको फोटो भन्दै राख्दैमा, चर्च जाँदैमा, बप्तिस्मा लिँदैमा, प्रभुभोज खाँदैमा, अनि अरू विश्वासीहरूसँगै हामी म त क्रिस्चियनै हुँ म त हामी त क्रिस्चियनसँगै हिँड्छौँ भन्दैमा त्यसरी मुक्ति पाइँदैन। विश्वासद्वारा मात्र हो, विश्वासद्वारा। अब यहुदीहरूको समस्या नै त्यो उनीहरू चाहिँ विश्वासद्वारा आउन चाहेन, आफैमा भरोसा गरे। त्यसैले यो चेतावनी एकदमै सान्दर्भिक छ। अब रोमी 11:22 यसकारण परमेश्वरको कृपा र कठोरतालाई हेर, ती लोग्नेहरूमाथि कठोरता पर्यो तर तिमीमाथि कृपा, यदि तिमी उहाँको दयामा लागिरह्यो भने नत्र भने तिमी पनि काटिनेछौ। पाउलले चाहिँ यहाँ विशेष ध्यान देऊ भन्दैछ अन्य जातिहरूलाई, केमा? परमेश्वरको दुईटा गुणहरूमा। यहाँ एकातिर उहाँ दयालु हुनुहुन्छ भन्ने कुरा, अर्कोतिर चाहिँ उहाँ चाहिँ कठोर पनि हुनुहुन्छ भन्ने कुरा। दुइटै उहाँको कठोर अथवा कडापन कहाँ देखिन्छ? अब इजरायलले विश्वास गरेन, हाँगाहरू भाँचिए, त्यो कठोरता परमेश्वरको है। अर्कोतिर उहाँको दया कहाँ देख्छौँ? हामी जङ्गली जैतुनका हाँगाहरू, हामीले सूचना सुन्यौँ, विश्वास गऱ्यौँ, अनुग्रहको व्यवहारमा उहाँले हामीलाई चाहिँ अब आशिषको ठाउँमा कहाँ दिनुहुन्छ? जबकि हामीलाई कुनै पनि यस्तो वाचा प्रतिज्ञा केही पनि थिएन। त्यसैले हामी मुक्तिको आशिष भागीदार भइरहेका छौँ, यो चाहिँ उहाँको कृपा। तर यो चाहिँ विश्वासको कारणले मात्र हो। अब यहाँ भनेको छ यदि उहाँको दयामा लागिरह्यो भने, लागिरह्यो भने मात्र, यसको माने चाहिँ दयामा रहिरह्यो भने, अनुग्रहले होइन तर कामले होइन भन्ने होइन कि, अनुग्रहले नै हो, तपाईँको अनुग्रहले हो। इजरायल चाहिँ यदि आफ्नो यो विश्वासबाट फर्केर उनीहरूले विश्वास गरे भने त उनीहरू तुरुन्तै नै उनीहरू भागीदार हुन्छ। अनि भनेर उनीहरूले जान्न आवश्यक छ परमेश्वर चाहिँ भलो हुनुहुन्छ, जुन चाहिँ 23 पदमा छ। अनि तिनीहरू अविश्वासमा रहेनन् भने तिनीहरू पनि कलम गाँसिनेछ, किनकि तिनीहरूलाई फेरि कलम गाँस्नलाई परमेश्वर सामर्थ्य हुनुहुन्छ। यहाँ उहाँले फरक फरक गरिरह होइन के पनि, है अन्य जाति विश्वासद्वारा, यहुदी तिमी विश्वासद्वारा। त्यसैले के छ तर एउटा प्रश्न उठ्छ, उठ्न सक्छ यो पढ्दाखेरि, जुन चाहिँ 22 पदको अन्तिम 4 शब्दहरूले, नत्र भने तिमी पनि काटिनेछौ। के यो मुक्ति गुमाउन सक्छ एउटा विश्वासीले भन्न खोजेको हो र? होइन, यहाँ चाहिँ खासमा व्यक्तिगत मुक्तिको कुरा गरिरहेछ नि। यहाँ चाहिँ यहुदीहरू अनि अन्य जातिहरू आशिषको स्थानमा कसरी रहे कसरी रहेन त्यसरी बताइरहेछ। अहिले मन्दिरमा अधिकांश अन्य जातिहरू भएकोले चाहिँ विशेष अन्य जातिहरू नै आशिषको स्थानमा छ भनेर त्यसरी कुरा गरिएको छ। पुरानो नियममा चाहिँ यहुदीहरू, तर पुरानो नियममा अन्य जातिहरू पनि मुक्ति पाउँथे, त्यो त हामीलाई थाहा छ नि है। तर त्यो बेलामा चाहिँ उनीहरू यहुदी बन्नु पर्थ्यो है, हामीलाई थाहा छ। रुथ एउटा अन्य जाति थियो, ऊ साँचो परमेश्वर कहाँ आयो। तर यो व्यक्तिगत मुक्तिको सवालमा चाहिँ प्रयोग गर्न मिल्दैन, यो मुक्ति गमाउन सकिन्छ भन्ने कुराले। जस्तो कि तपाईँले मुक्तिको पाठ गर्नुभएको छ भने प्रेरित 27 अध्यायको पावलको रोमको जहाजी यात्राबाट चाहिँ एउटा चित्रण गरिएको छ, याद चाहिँ कोही कोहीले अध्ययन गर्नुभएको छ भने त्यो जोखिमपूर्ण यात्रा थियो। ठुलो हुरी चल्यो युरोपको डाउन भन्ने भूमध्य सागरमा, अब बाँचिँदैन होला त्यस्तो अवस्थामा पुगेको थियो। तर परमेश्वर प्रभु यीशु कृष्ण पावलका देखा परेर भन्नुभयो, पावल कोही पनि नाश हुने छैन जहाजमा रहिरह्यो भने त है। अनि त्यसैले पावल चाहिँ तुरन्त त्यसपछि चाहिँ सबैलाई भन्छ, तपाईँहरू सबैजना जहाजमा रहनुहोस्, कोही पनि नाश हुँदैन। अब यो चाहिँ अनन्त सुरक्षाको चित्रण यसबाट चाहिँ हामीले लिन सक्छौँ। त्यो चाहिँ मुक्तिको जहाज हो जहाँ हामी छौँ। तर मुक्तिको जहाजमा हामी भएकाहरूलाई चाहिँ कडा कडा चेतावनी दिइरहेछ, विश्वासमा लागिरह है यसरी भनिरहेछ। जस्तै कि यहाँ दयामा लागिरह्यो भने, अनि यस्तो पदहरू चाहिँ अरू पनि छन्, यहाँ नोट्सहरूमा तपाईँले पाउनुहुन्छ। तर परमेश्वरले चाहिँ के भनिरहनु भएको छैन भने चाहिँ मुक्ति गुमाउन सक्छौ तिमीले भनिरहेको हो नि त्यसबाट, किनभने कयौँ अरू पदले चाहिँ मेरो हातबाट कसैले खोसेर लान लाँदैन, नष्ट हुँदैन, कदापि हुँदैन, कहिले छोड्दैन, यसरी भनिरहनु भएको छ। त्यसैले सुरक्षित चाहिँ उहाँले राख्नुहुन्छ, तर उहाँले सुरक्षित राख्ने तरिका चाहिँ के हो भने एउटा चाहिँ यो कडा चेतावनी दिएर विश्वासद्वारा परमेश्वरको सामर्थ्यले तिमीहरू सुरक्षित छ। त्यो पद हेर्नु त एकचोटि पहिलो पत्रुस एक अध्याय, ताकि कसैले पनि यसलाई असन्तुलनमा नलियोस्। पहिलो पत्रुस 1:5, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति कसको शक्तिले सुरक्षित छौ भनेछ? परमेश्वरको शक्तिले सुरक्षित छौ। गोठालाको हातबाट भेडालाई कसैले खोसेर लान सक्दैन, परमेश्वरको शक्तिले सुरक्षित छ। तर एउटा शब्द त्यहाँ बिचमा देख्नुभयो, परमेश्वरको शक्तिले केद्वारा सुरक्षित छ? विश्वासद्वारा सुरक्षित छ। त्यसैले अनन्त सुरक्षाको शिक्षा एकदम प्रष्ट छ, अनि मान्छेको जिम्मेवारी चाहिँ विश्वास गरिरहनु छ। साँचो विश्वासीले चाहिँ कहिले पनि विश्वास गर्न सक्दैन। पत्रुसले के गरेको नि, तीन पटक इन्कार गर्दाखेरि ऊ लोटेकै हो, तर नउठ्ने गरिकन लोट्या त होइन, किनभने उसको सम्बन्ध चाहिँ प्रभु येशू ख्रीष्टसँग साँचो थियो। यहुदा इस्करियोतीको थिएन, पत्रुसको सम्बन्ध प्रभु येशूसँग भएकोले प्रभु येशूले चाहिँ उसको निम्ति अन्तर्विन्ती गर्नुभयो। त्यो अर्को तरिका, उहाँले चाहिँ कसरी सुरक्षित राख्नुहुन्छ, उहाँको अन्तर्विन्तीले चाहिँ पितासँग प्रार्थना गर्दै तिम्रो विश्वास के नहोस् भनेर मैले प्रार्थना गरेको छु, नटुटोस् भनेर। त्यसैले उहाँले प्रार्थना गर्नुहुन्छ हाम्रो विश्वास नटुटोस् भनेर। तर यहुदा इस्करियोतीलाई त्यसरी प्रभुले प्रार्थना गर्न मिल्दैन, किनभने ऊ कहिले पनि प्रभुको भएन।